नेपाल दर्पणमा साथी भोजेन्द्र बस्नेतसँगै दिपा तिमल सिन्हाको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणको साथमा करेन्ट मसला र करेन्ट चिया स्वादको झट्का।
नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
आज 246 जना संक्रमित थपिए, अब गन्ध थाहा नपाउने र झाडा पखलाका बिरामीको पनि कोरोना परीक्षण हुने। स्वास्थ्य मन्त्रालय भन्छ जोखिम बढेकाले 60 वर्ष माथि र 12 वर्ष मुनिका व्यक्ति घरबाट बाहिर ननिस्कौं।
60 वर्ष माथिका ज्येष्ठ नागरिक तथा 12 वर्ष मुनिका बाल बालिका घरबाट बाहिर ननिस्किनु हुन अनुरोध छ।
रोकिएको बालबालिकाको खोप कार्यक्रम फेरि शुरू, 16,000 केन्द्रबाट नियमित खोप दिइँदै।
नेकपाका अध्यक्ष द्वय ओली र प्रचण्ड आआफ्नै अडानमा, सहमति खोज्न आज भएको 3 घण्टा लामो छलफल निष्कर्षमा पुग्न सकेन।
भारतका गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमण पुष्टि, कोरोनालाई जितेर अभिनेता अमिताभ बच्चन अस्पतालबाट डिस्चार्ज।
र विश्वकप छनौटको तयारीका लागि एन्फाले खेलाडीलाई काठमाडौँ बोलायो, पीसीआर परीक्षण पनि अभ्यास गराइने।
चाहेर पनि मनभरिका कुरा गर्न सकिएन, चिन्ता नगर्नुहोस्। लिनुहोस् एनसेलको एन्डलेस कुराकानी प्लस प्याक, कर बाहेक मात्र रु 75 प्रति हप्तामा हरेक दिन पाउनुहोस् 100 मिनटको टक टाइम। अब मन खोलेर कुरा गर्नुहोस्, साथै 15 दिने र 30 दिने प्याकहरू नि उपलब्ध छन्। आजै एन्डलेस कुराकानी प्लस प्याक खरिद गर्न *17118*7# गर्नुहोस्।
वैदेशिक रोजगार न्याय सम्बन्धी जानकारी।
श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गएका तथा सम्झौता अवधि नसकिँदै रोजगारी गुमाएका कामदार र थुनामा परि आम माफी पाएर स्वदेश फिर्ती केन्द्रमा रहेका कामदारले निशुल्क उद्धारको लागि सम्बन्धित नेपाली दूतावासमा निवेदन दिनुपर्दछ।
वैदेशिक रोजगारको क्रममा ठगिएमा, शोषणमा परेमा र कम तलब पाएमा वैदेशिक रोजगार विभाग वा आफ्नो जिल्लाको प्रमुख जिल्ला अधिकारी कहाँ उजुरी गर्नुपर्दछ।
निशुल्क कानूनी सहायता चाहिएमा पिपुल फोरमको फोन नम्बर 01-44-23-973 र 47-87-226 सम्पर्क गर्नुहोला।
सुनिश्चित भविष्य मात्र होइन बचत, आर्थिक स्वतन्त्रता हो, आत्मविश्वास हो, आत्मा सम्मान हो, सम्पन्न जीवन हो। बचत बचत गरौँ, बचत गरौँ, बचत गरौँ, बचत गरौँ।
धेरै छन् बचतका खुसीहरू, बचत गरौँ। ग्लोबल आइएमई ब्याङ्क, सबैका लागि ब्याङ्क।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। गएको 24 घण्टामा थप 246 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 8,861 जनाको पीसीआर परीक्षण गर्दा 246 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै संक्रमित हुनेको संख्या 20,332 पुगेको छ। यस्तै गएको 24 घण्टामा 111 जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन्। यो सँगै डिस्चार्ज हुनेको संख्या 14,603 पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जाकेश्वर गौतमले जानकारी दिनुभयो। अब 5,362 जना संक्रमित आइसोलेसनमा छन्, यस्तै 10,934 जना क्वारेन्टिनमा छन्। यस्तै कोरोनाबाट अहिलेसम्म 57 जनाको ज्यान गएको छ। नेपालको रौतहट र कैलाली गरी दुईवटा जिल्लामा 500 भन्दा धेरै संक्रमित रहेका छन् भने भोजपुर, सङ्खुवासभा, रसुवा, मनाङ र मुस्ताङ गरी 5 जिल्ला कोरोना संक्रमित शून्य भएर कोरोनामुक्त भएका छन्। यस्तै महानगरीय ट्राफिक प्रहरी महाशाखाका 2 प्रहरीमा कोरोना संक्रमण देखिएपछि ट्राफिक महाशाखा सिल गरिएको छ। महाशाखाभित्र बस्ने 375 जना ट्राफिक प्रहरीलाई क्वारेन्टिनमा राखिएको छ।
यस्तै झापाको अर्जुनधारा नगरपालिकाले कोरोना भाइरसको थप संक्रमण फैलन नदिन नगर क्षेत्रमा लकडाउन गरेको छ। नगरको कोविड क्राइसिस म्यानेजमेन्ट कमिटी CCMC को बैठकले आज बिहानदेखि आउँदो बिहिबार 22 गतेसम्मका लागि लकडाउन गर्ने निर्णय गरेको हो। केही दिन अघि अर्जुनधारा वडा नम्बर 1 एक व्यक्तिमा कोरोना पुष्टि भएपछि नगरपालिकाले लकडाउन गर्ने निर्णय गरेको थियो। लकडाउन अवधिभर अर्जुनधारामा निजी तथा भाडाका गाडी मोटरसाइकल समेत पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ। तर सरकारी बैंक वित्तीय संस्था लगायतका कार्यालय भने खुल्नेछन्। पाँच दिनका लागि गरिएको यो व्यवस्था संक्रमणका आधारमा थप गर्न सकिने नगरपालिकाले जनाएको छ।
यसैबीच प्रदेश दुईका छवटा जिल्ला सदरमुकाममा निषेधाज्ञा जारी भएको छ। कोरोना भाइरसको संक्रमण समुदाय स्तरमा बढ़न थालेपछि स्थानीय प्रशासनले सप्तरी, धनुषा, महोत्तरी, रौतहट, बारा र पर्सा जिल्लाको सदरमुकाममा निषेधाज्ञा लागू गरेका हुन्। महोत्तरीको सदरमुकाममा गएको शुक्रबार मध्यरातीदेखि पाँच दिनका लागि निषेधाज्ञा लागू गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले जानकारी दिनुभयो। जिल्ला प्रशासन कार्यालय महोत्तरीले जलेश्वर नगरपालिकामा र महोत्तरी गाउँपालिकाको विभिन्न ठाउँमा निषेधाज्ञा जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुर धाम उपमहानगरपालिकामा भोलि राति 12 बजेदेखि 7 दिनका लागि निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जानकारी दिनुभयो। यस्तै सप्तरी सदरमुकाम, राजविराज, प्रदेशको अस्थायी राजधानी जनकपुर धाम, महोत्तरीको जलेश्वर, रौतहटको गौर, बाराको कलैया र पर्साको वीरगंजमा पनि निषेधाज्ञा जारी गरिएको छ। समुदाय स्तरमा संक्रमित बढ़ेपछि थप संक्रमण रोक्न तयारी पूर्व अभ्यास अनुसार निषेधाज्ञा जारी गरिएको प्रदेश नम्बर 2 का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिनुभयो। प्रदेश दुईको राजधानी जनकपुर धाम सहित सप्तरी, वीरगंज, महोत्तरीमा केही दिन यता ट्राभल हिस्ट्री नै नभएकाहरूमा कोरोना पुष्टि भइरहेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ प्रशासक विजय झाले जानकारी दिनुभयो।
यस्तै समुदाय स्तरमा कोरोना संक्रमण देखिएपछि बाँकेमा निषेधाज्ञा लागू गरिएको छ। बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङबाङले समुदाय स्तरमा कोरोना संक्रमण देखिएपछि गैरातीदेखि नै लागू हुने गरी जिल्लाभर निषेधाज्ञा जारी गरिएको जानकारी दिनुभयो। यसैबीच सरकारले आरडीटी परीक्षण रोकेको छ। बुधबार सरकारले कोरोना निदानका लागि आरडीटी परीक्षण नगर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै पालिकाका सबै अस्पतालहरूमा कुनै पनि सेवा नरोक्न भनेको छ। कतिपय अस्पतालले सेवा रोकेको भन्दै मन्त्रालयले कोरोना संक्रमण रोक्ने आवश्यक व्यवस्था सहित सेवा सञ्चालन गर्न भनेको हो।
यसैबीच 60 वर्ष माथिका ज्येष्ठ नागरिक र 12 वर्ष मुनिका बालबालिकालाई घरबाट ननिस्कन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ। मन्त्रालयको पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले 60 वर्ष माथिका ज्येष्ठ नागरिक र 12 वर्ष मुनिका बालबालिकालाई घरबाट ननिस्कन आग्रह गर्नुभएको हो।
60 वर्ष माथिका ज्येष्ठ नागरिक तथा 12 वर्ष मुनिका बालबालिका काठमाडौँ र काठमाडौँ जस्तै घना बस्ती भएका ठाउँहरूमा घरबाट बाहिर ननिस्किनु हुन अनुरोध छ। बन्दाबन्दी खुलेसँगै कोरोना संक्रमणबाट आफूलाई बचाउने जिम्मेवारी हाम्रो आफ्नै हातमा छ। अरूले हामीलाई बचाउन सक्दैन। हाम्रा ससाना बानी व्यवहारमा ध्यान दिएमा कोरोनाबाट आफू र आफ्नो परिवारलाई बचाउन सकिन्छ।
प्रवक्ता गौतमले आफ्नो गाउँठाउँमा कोरोना संक्रमित व्यक्ति भएमा उनीहरूलाई उपचारको लागि सहजीकरण गर्न पनि आग्रह गर्नुभयो।
आफ्नो गाउँठाउँमा कोरोना संक्रमित व्यक्ति भएमा उहाँलाई कोरोनाको उपचार लिन र निको हुनलाई सहयोग गरौं। व्यक्तिले चाहेर कोरोना सारेको हुँदैन। कोरोना संक्रमित व्यक्तिलाई भेदभाव वा हेला नगरौं, माया गरौं। नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको मापदण्ड अपनाई घरमै 14 दिन आइसोलेसनमा बसेको व्यक्ति वा अस्पतालबाट निको भएर आएको व्यक्तिले कोरोना सार्दैन। कोरोना संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरूले पनि मापदण्ड अनुसार क्वारेन्टिनमा बसेमा कोरोना संक्रमण थप फैलिँदैन।
यसैबीच स्वास्थ्य मन्त्रालयले कोरोना प्रभावित क्षेत्र वीरगंज र जनकपुरमा उच्च स्तरीय टोली परिचालन गरेको छ। ती क्षेत्रमा कोरोनाको संक्रमण निकै बढेकोले स्वास्थ्य सेवा विभागका महानिर्देशक डाक्टर दिपेन्द्र रमन सिंहको नेतृत्वमा उच्च स्तरीय टोली पुगेर काम थालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो।
स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसको जोखिम थप बढेसँगै परीक्षणको दायरालाई पनि फराकिलो पारेको छ। कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढ्दै गएपछि स्वास्थ्य मन्त्रालयले परीक्षणको मापदण्ड फराकिलो बनाएको हो। मन्त्रालयले नेशनल टेस्टिङ गाइडलाइन फर कोविड 19 परिवर्तन गर्दै परीक्षणको दायरा बढ़ाएको हो। नयाँ मापदण्ड अनुसार अब गन्ध थाहा नपाउने र झाडा पखलाका बिरामीको पनि पीसीआर विधि मार्फत स्वास्थ्य परीक्षण गरिनेछ। ज्वरो, खोकी, सास फेर्न गाह्रो, स्वाद तथा गन्ध थाहा नपाउने, झाडा पखलाको लक्षण देखिए परीक्षण गरिनेछ। यस्तै अग्रपन्थीमा रहेर काम गर्ने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कर्मचारी, चालक, फोहोर मैलाका कर्मचारीलाई प्राथमिकतामा दिएर परीक्षण गरिनेछ। संक्रमण पुष्टि भएकाको सम्पर्कमा नरहेकाको पनि स्वास्थ्य परीक्षण हुनेछ। श्वास प्रश्वासजन्य समस्या भएका बिरामीको परीक्षण हुनेछ। विदेशबाट आएका हवाई र स्थलमार्ग सबैलाई परीक्षण गरिनेछ। 14 दिन अगाडि कोरोना फैलिएको क्षेत्रबाट फर्किएका सबैको परीक्षण हुनेछ। आईसीयूमा भर्ना भएका दीर्घरोगी, रोग प्रतिरोधात्मक क्षमता कम भएका र विशेष गरी 60 वर्ष उमेरमाथिका नागरिकको स्वास्थ्य परीक्षण गरिनेछ भने चिकित्सकीय मूल्याङ्कनका आधारमा शल्यक्रिया गर्नुपर्ने बिरामीको पनि परीक्षण गरिनेछ। लक्षण नदेखिएका र हल्का समस्या भएकालाई भने 14 दिनपछि डिस्चार्ज गरिनेछ। यसैबीच स्वास्थ्य मन्त्रालयले अब अस्पताल केन्द्रित भएर परीक्षणको दायरा बढ़ाउने तयारी पनि गरेको छ। यस्तै नेपालमा पहिलो पटक त्रिवी शिक्षण अस्पतालमा प्लाज्मा थेरापीबाट एकजना कोरोना संक्रमितको उपचार गरिएको छ। विराटनगरका 60 वर्षका संक्रमितको प्लाज्मा थेरापीबाट उपचार गरिएको अस्पतालका COVID-19 व्यवस्थापन संयोजक डाक्टर सन्त कुमार दासले जानकारी दिनुभयो। उहाँका अनुसार संक्रमित पुरूषको गएको बिहिबार प्लाज्मा थेरापी गरिएको थियो। यसअघि नेपालमा कोरोनाको गम्भीर बिरामी नदेखिएको भन्दै प्लाज्मा थेरापी गरिएको थिएन। गएको 10 गते आईसीयूमा भर्ना भएका संक्रमितको अवस्था गम्भीर भएपछि प्लाज्मा थेरापी गरिएको हो। अहिले उहाँ खतरामुक्त रहेका डाक्टर सन्त कुमार दासले बताउनुभयो। उहाँलाई केही दिन आइसोलेसनमा राख्ने पनि उहाँले बताउनु भएको छ। कुनै पनि रोग विरूद्ध प्रतिरोधी क्षमता एन्टीबडी विकास भएका मानिसको रगतमा भएको प्लाज्मा बिरामीको शरीरमा पठाई रोगसँग लड्न सक्ने बनाउनु नै प्लाज्मा थेरापी हो। प्लाज्मा मानिसको रगतमा पाइने एक किसिमको तरल पदार्थ हो। प्लाज्माले शरीरलाई प्रोटिन पुर्याउने काम गर्छ। विश्वमा कोरोना संक्रमणका कारण गम्भीर बिरामी परेकाहरूलाई प्लाज्मा थेरापी मार्फत उपचार गरिँदै आएको छ।
यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले काठमाडौँमा फैलिएको कोरोना रोक्न सरकार नयाँ रणनीति बनाएर अघि बढ्न लागेको बताउनु भएको छ। उहाँले बाहिरी जिल्लाबाट उपत्यकाभित्र आउने व्यक्तिलाई क्वारेन्टिनमा राख्ने, जोर बिजोर प्रणालीबाट मात्र गाडी चलाउन दिने र पीसीआर टेस्टको दायरालाई बढ़ाएर जाने लगायतको काम थालिएको बताउनुभयो। काठमाडौँ उपत्यकामा कुनै पनि बेला भयावह स्थिति आउन सक्ने भएको भन्दै उहाँले सचेत रहन पनि आग्रह गर्नुभयो। सरकारले लागू गरेका नियम र मापदण्डलाई पालना नगर्दा फेरि संक्रमणको स्थिति बढ्ने अवस्था देखिएको उहाँले बताउनुभयो।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
बढी भन्दा बढी डेटा पाउनुस्, पहिलो रिचार्जमा छ बोनस।
प्रस्तुत छ बढी भन्दा बढी डेटा भएको एनसेलको नयाँ सजिलो सिम मात्र 900 रुपियाँमा। खरिद गर्न आजै एनसेल सेन्टर वा नजिकैको आधिकारिक विक्रेताकोमा जानुहोस्।
ह्याप्पी डेटा टु यु एनसेल, आज भोलि सधैँ सँगै।
हैन, यो एमसिसी नेपालको संविधान भन्दा पनि माथि छ भन्ने कुरा पो आयो त।
के नचाहिँदा कुरा गरेको, एमसिसी कसरी संविधान भन्दा माथि हुन्छ?
एमसिसी लागू भएपछि अमेरिकी कानुन मान्नुपर्छ भनेपछि कुरो त्यही भयो नि त।
अमेरिकी कानुन मान्नुपर्छ भन्ने कहाँ लेखेको छ? लेखेको कुरा पो मान्नुपर्छ त।
खै, मान्छे एमसिसी पास भएपछि अमेरिकी सेना आउँछ भन्छन्, तपाईँ होइन भन्नुहुन्छ।
ल ल, अहिले यो चिया खानु, साँचो कुरा मै बताइदिउँला।
लौ, यी भाउजूलाई साँचो कुरा आउँदो?
होइन, किन उडाउन खोजेको भन्नु त भाउजू, साँचो कुरा चाहिँ के हो?
मैले भनेको पनि पत्याउनुहुन्न होला, त्यसैले साँचो कुरा थाहा पाउन नेपाल सरकारको विकास समिति एमसिएको वेबसाइटमा राखेको सम्झौता पढ्नुहोस् न।
त्यही त,
नेपाल सरकारको विकास समिति एमसिए नेपालको वेबसाइटमा एमसिसी बारे सबै सूचना, जानकारी र सम्झौता राखिएका छन्। त्यही पढेर थाहा पाएको मैले।
एमसिसी बारे जानकारी पाउनका लागि एमसिए नेपालको वेबसाइट www.mcanp.org खोलेर पढौं। वेबसाइटमा नभएका सूचना चाहिए, प्रश्न लेखेर info@mcanp.org मा इमेल पठाऊ।
एमसिसी द्वारा जारी जन जानकारी।
क्यों भाई, मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर, अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइलेटेज हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कछुवा तालले हुन्छ त भाई?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नु पर्छ। केही भन्न खोजेको हो भाई?
ए होइन, थ्याङ्क यू सर, 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
तपाई अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले आज 246 जना संक्रमित थपिए, अब गन्ध थाहा नपाउने र झाडा पखलाका बिरामीको पनि कोरोना परीक्षण हुने, जोखिम बढ़ेकाले 60 वर्ष माथि र 12 वर्ष मुनिका व्यक्ति घरबाट बाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। लकडाउनका कारण प्रभावित बनेको बाल बालिकाहरूको खोप कार्यक्रम नियमित भएको छ। लकडाउनको बेला विभिन्न कारणले प्रभावित बनेको खोप सेवा लकडाउन खुल्ने बित्तिकै फेरि नियमित गरिएको बाल स्वास्थ्य महाशाखाका प्रमुख डाक्टर झलक शर्मा गौतमले जानकारी दिनुभयो। उहाँका अनुसार अहिले देशभरका 16,000 खोप केन्द्रबाट नियमित खोप सेवा सञ्चालन भइरहेको छ। खोप सेवा प्रभावकारी नभए बाल मृत्युदर बढ्न सक्ने भन्दै तत्काल देशभरि नै सञ्चालन गरिएको उहाँले बताउनुभयो। 6,20,000 बाल बालिकालाई हरेक वर्ष निशुल्क खोप लगाउने गरे पनि लकडाउनको समयमा धेरै ठाउँमा खोप कार्यक्रम रोकिएका थिए। सबै स्वास्थ्य कर्मी, जिल्ला स्वास्थ्य कार्यालय र आपूर्ति केन्द्रहरू अनि स्थानीय प्रशासनसँग समन्वय गरेर खोप सेवा सञ्चालन गरिएको बाल स्वास्थ्य महाशाखाका प्रमुख डाक्टर झलक शर्मा गौतमले जानकारी दिनुभयो। लकडाउन खुले पनि कोरोनाको जोखिम रहेकोले खोप लगाउँदा स्वास्थ्य कर्मीले पनि मास्क लगाउने, दूरी कायम गर्ने र भीड़भाड़ नगरी खोप सेवा सञ्चालन गर्न निर्देशन दिएको उहाँले बताउनुभयो। नेपालमा बच्चा जन्मिएपछि पहिलो 15 महिनाभित्र 12 प्रकारको खोप लगाउनुपर्छ। यसैबीच कोरोनाका कारण रोकिएको दादुरा रूबेला खोप अभियान पनि पूरा भएको छ। असार महिनाभित्रमा 25 लाख बालबालिकालाई दादुरा र रूबेला विरूद्धको खोप लगाइएको उहाँले जानकारी दिनुभयो।
प्रधानमन्त्री एवं सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहितका 4 नेताको छलफल निष्कर्षविहीन भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा वरिष्ठ नेता झलनाथ खनाल र स्थायी कमिटि सदस्य सुभाष नेमङ पनि सहभागी हुनुभएको थियो। झण्डै 3 घण्टाको छलफलमा दुवै अध्यक्षले आफ्नो अडान कायमै राखेपछि कुनै निष्कर्ष निस्कन सकेन। केही दिन अघि बोलाइएको स्थायी कमिटि बैठक प्रधानमन्त्री ओलीले एकलौटी रूपमा स्थगित गर्नुभएको केही समयमै 29 जना स्थायी कमिटि सदस्यहरू छलफलमा जुटेका थिए। बहुमत प्राप्त स्थायी कमिटि बैठकले एकलौटी रूपमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले बैठक रोक्नु विधान विपरीत र अनुचित भएको निर्णय गरेको थियो। बैठकले अध्यक्ष प्रचण्डलाई ओलीसँग सहमतिमा बैठक बोलाउने जिम्मा दिए पनि दुई अध्यक्षबीच यो अवधिमा कुराकानी हुन सकेको थिएन। आजदेखि दुई अध्यक्षबीच फेरि संवाद शुरू भएको हो। उहाँहरूबीच गएको साउन 13 गतेदेखि संवाद हुन सकेको थिएन। सहमतिको प्रयासका लागि भोलि फेरि छलफल हुने नेकपाले जनाएको छ।
स्थानीय सरकार सञ्चालन ऐन एवं अन्तर सरकारी वित्त व्यवस्थापन ऐनमा उल्लेख भए अनुसार पालिकाले असार 10 गते बजेट प्रस्तुत गर्नुपर्छ। आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेट पालिकाले असार मसान्तभित्र आफ्नो सभाबाट पारित गरिसक्नुपर्छ। तर 753 पालिकामध्ये अहिलेसम्म 602 पालिकाले मात्रै संघीय मन्त्रालयको बजेट पोर्टलमा विवरण भरेका छन्। अझै 151 पालिकाले बजेट पेश नगरेको देखिन्छ। यति धेरै पालिकाले बजेट सार्वजनिक नगरेकै हुन् भनेर साथी मदन पौड्यालले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता बसन्त अधिकारीलाई सोध्नु भएको छ।
यो असार मसान्तभित्र बजेट चाहिँ पारित नगर्ने करिब 40 स्थानीय तहहरू भएको छ। त्यो चाहिँ उहाँहरूबाट प्राप्त भएको मौखिक रिपोर्टिङ हो। अब हामीले के गर्यौँ भने एउटा पोर्टल बनायौँ। पोर्टलमा चाहिँ त्यो सम्बन्धित स्थानीय तहहरूले आफैले बजेट पारित गरिसकेपछि चाहिँ विवरणहरू प्रविष्टि गर्नुपर्ने, आफैले चाहिँ राख्नुपर्ने आफ्नो बजेट पास गरेपछि भनेर हामीले संघीय मामला कानुन प्रशासन मन्त्रालयको वेबसाइट चाहिँ सबै 753 स्थानीय तहका प्रमुख प्रशासकीय अधिकारी त्यहाँ रहेका आइटी इन्जिनियरहरूलाई जानकारी छ। चाहिँ वेबसाइटको फन्टमै हामीले त्यो स्थानीय तहहरूको बजेट भन्ने हामीले चाहिँ एउटा चाहिँ स्पेस दिएर त्यहाँ राख्यौँ र त्यहाँ क्लिक गरेपछि उहाँहरू आफूले भर्न मिल्ने र आम नागरिकहरूले चाहिँ हेर्न मिल्ने किसिमले चाहिँ हामीले त्यो बनायौँ। तर अहिले पनि आजसम्म पनि अघि पनि मैले बिहान अपडेट हेरेको छु, 151 स्थानीय तहले चाहिँ अहिलेसम्म पनि बजेट चाहिँ प्रविष्ट गरिसकेको छैन। 602 तहले मात्र प्रविष्ट गरेको अवस्था छ। कसले कसले बजेट पेस गरेन भने पनि त्यही प्रदेशगत रूपमा हामीले राखेका छौँ। त्यहाँ हेरेर आफ्नो बजेट चाहिँ आफूले बजेट पास पेस गरिसकेको पारित गरिसकेको तर त्यो चाहिँ वेबसाइटमा चाहिँ अपडेट नगरेको रहेछ भने पनि ऊ आफैले सम्बन्धित प्रमुख प्रशासक अधिकारी त्यहाँ सम्बन्धित त्यहाँको स्थानीय तहले अपडेट गर्नुपर्ने विषय हो।
अहिलेसम्म चाहिँ आफूले बजेट ल्याएर पनि अपडेट नगर्ने पालिका र अहिलेसम्म बजेट नै ल्याउन नसकेको भनिएका पालिकालाई मन्त्रालयले सचेत गराएको छ।
के हुन्छ भने सरकार भइसकेपछि संविधानमै भएको व्यवस्था अथवा हाम्रा स्थानीय सरकार सञ्चालन ऐन या अन्तर सरकारी वित्त व्यवस्थापन ऐनमा चाहिँ सरकार भनिसकेपछि उसले बजेट ल्याउनु पर्छ। बजेट ल्याएन भने के हुन्छ भन्ने नै हुँदैन, किनभने सरकार भएपछि बजेट ल्याउनै पर्छ। अब जस्तो अहिले हामीले गत साल पनि 16 स्थानीय तहले बजेट ल्याएनन् बजेट नल्याउने स्थानीय तहको पनि हामीले किनभने कानुनी कारवाहीको कुराहरू किन कारवाहीको परिकल्पनै गर्दैन के तिन तहको सरकारमा एउटा तहले अर्को तहलाई कारवाही गर्ने भन्ने अधिकार क्षेत्रै हुँदैन सचेत गराउन सक्ने अधिकार क्षेत्र नै छैन कहीँ पनि कानुनी व्यवस्था अब बजेट नल्याउने स्थानीय तहहरूले नागरिकसँग कसरी राशो उठाउने शुल्क कसरी उठाउने कानुन बमोजिम बाहेक कर लिन पाइँदैन शुल्क लिन पाइँदैन जरिवान लिन पाइँदैन अनि बजेट नल्याउने अनि नागरिकसँगबाट राजस्व दस्तुर शुल्क जरिवाना उठाउन पाइन्छ र पाइँदैन नि त
नागरिकलाई चाहिँ विकास निर्माण चाहियो पालिकामा चाहिँ बजेट चाहियो अब चाहिँ के गर्ने त बजेट नै ल्याउन नसकेपछि
बजेट नै नल्याउने सरकार पनि सरकार हुन्छ भने बजेट नै नल्याउने त्यहाँको जनप्रतिनिधि पनि कहीँ नागरिकप्रति उत्तरदायी हुन्छ किनभने बजेट नीति तथा कार्यक्रम नल्याइकन त कर उठाउन पाइँदैन कुनै पनि कुराहरू चाहिँ कानुनी रूपमा त्यसको त वैध हुँदैन भोलि अदालतमा कसैले च्यालेन्ज गर्ला कुनै बजेट नल्याउने स्थानीय तहले गरेको वर्षभरिको काम त अवैधानिक हो त्यो गैर कानुनी हुन्छ त्यो काम त्यही भएर बजेट ल्याउने कुरामा कुनै कम्प्रोमाइज गर्नु हुँदैन बजेट ल्याउनुपर्छ नीति कार्यक्रम तथा बजेट सम्बन्धित सभाबाट पास हुनै पर्छ नभए भने के गर्ने नगर्ने कुरा कल्पनै गरेका छैन जेठ पन्ध्रमा सङ्घीय सरकारले बजेट ल्याउनै पर्छ असार एक गते प्रदेश सरकारले ल्याउनै पर्छ र असार दस गते स्थानीय तहले अथवा स्थानीय सरकारले बजेट ल्याउनै पर्छ अनि पो त सरकार हो
उहाँ हुनुहुन्थ्यो संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारी सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला
याद गरौं त पहिला हामी घरमा नयाँ मान्छे आउन लाग्दा लिन जान्थ्यौ गाउँका सबै घर देखाउँथ्यौ मान्छे चिनाउँथ्यौ गाउँका बारेमा साना कुराहरू सुनाउँथ्यौ घरका सानादेखि ठूलासम्म सबैलाई भेटाउँथ्यो पछि त्यो मान्छे जाँदा गाउँ नै चिनेर जान्थ्यो हो ठ्याक्कै त्यस्तै कोरोना पनि अहिले गाउँ र सहरको चोकमा कुरेर बसेको छ कोही आएर गाउँको बाटो देखाउँछ कि भनेर पहिला गाउँ आउने मान्छे खुसी लिएर आउँथ्यो अहिले कोरोना आँसु दिएर जाने दाउमा छ तर आशा छ तपाईँ कोरोनालाई बाटो देखाउन जानुहुन्न भन्ने के कसो
सार्वजनिक हितका लागि सिप्रदी र टाटा मोटर्स नेपाल
अफिसको खर्च बढाउनु भयो जस्तो छ राधेश्यामजी किन ल्याउनु भएको पर्दैन थियो नि नयाँ कुर्सी
पैसाको त के कुरा भयो र सर हजुर दिन रात हाम्रै लागि खटिनुहुन्छ अनि हजुर बस्ने कुर्सी अलि गतिलो राम्रो चाहिएन
ए राधेश्यामजी भिवनको पो कुर्सी ल्याउनु भएको
अनि कुर्सी राम्रो भएन भने त मेरो डन्डामा समस्या हुन्छ नि सर
Ergonomics Chair Experience Center.
सम्पर्क 9810-90-146 9810-90-146
Vibhong, change your perception.
खुशी छ जहानी सबको मनमा माया त्यही माया सँगै छ यति गहिरो यो नाता
यसरी नै हजारौंको मुहारमा खुशी र सन्तुष्टिको उज्यालो छर्दै खुशियाली बाँड्दै
प्रभु बैंक विश्वास छर्दै विश्वास जित्दै
अघि बढ्दै
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर लमजुङमा माछा पोखरीमा डुबेर एक बालकको ज्यान गएको छ। माछा पोखरीमा पौडी खेल्ने क्रममा डुबेर सुन्दर बजार नगरपालिका 6 पुरानो डिहीका 13 वर्षीय अविनाश विकको ज्यान गएको प्रहरीले जनाएको छ।
बागलुङ र पर्वत जिल्ला जोड्ने काली गण्डकी नदीको नेपालकै लामो झुलुङ्गे पुल नागरिकका लागि खुला गरिएको छ। पुल खुला भएसँगै पर्वतको कुष्मा नगरपालिका र जलजला गाउँपालिका र बागलुङ बजारको यात्रा छुटिएको छ। बागलुङ जिल्ला सदरमुकामबाट पाङ अदुवाबारी पुग्न एक घण्टा बढ़ी पैदल यात्रा गर्नुपर्नेमा पुलबाट 10 मिनटमै पुग्न सकिने पाङ सुवेदी थर माध्यमिक विद्यालयका प्रधानाध्यापक दीपक सुवेदीले जानकारी दिनुभयो।
बर्दियाको ठाकुरबाबा नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखामा शिक्षकहरूले ताला लगाएका छन्। शिक्षक सरूवामा विभेद गरेको आरोप लगाउँदै नेपाल शिक्षक संघ ठाकुरबाबा नगर समितिले कार्यालयमा ताला लगाएको हो। नगर शिक्षा समितिले मावि तहका 10 जना र आधारभूत तहका 31 जना गरी 41 जना शिक्षकको सरुवा गरेको थियो।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोषले बनाएको गुर योजनाका बारेमा सरकारवालासँग छलफल गरेको छ। कोषले बनाएको गुर योजना विवादमा तानिएपछि पर्यटन मन्त्री योगेश भट्टराईले सरकारवालासँग छलफल गर्नुभएको हो। विरोध भएकाले तत्कालका लागि गुर योजनाको काम स्थगित भएको छ। छलफल गर्नका लागि 3 सदस्यीय समिति गठन गरिएको छ।
नेप्सी परिसूचक आज झण्डै 43 अङ्कले घटेको छ। कारोबार हुने हप्ताको पहिलो दिन आज परिसूचक 42.78 अङ्कले घटेर 1396.28 अङ्कमा झरेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ। आज दिनभर 1,84,12,00,000 रुपियाँ भन्दा धेरैका 46,61,000 कित्ता शेयर किनबेच भएका छन्।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई अध्यक्ष बीच आज भएको छलफल पनि निष्कर्षविहीन भएको खबर पढेर तपाईँले व्यक्त गर्नुभएका विचारलाई आजको मेरो पनि भन्नु छमा समेटेका छौं। देवकुमार लिम्बू लेख्नुहुन्छ, नेताहरूको नियत नै झगडा गर्ने, बाज्ने, तकुट म ऐया गर्छु भने जस्तो गर्ने अनि सधैँ एउटै किसिमको राजनीतिलाई सत्तामा टिकाइराख्ने हो। त्यस्ताबाट नागरिकले के आश गरेर कहिलेसम्म बस्नु। कृष्ण पौडेल लेख्नुहुन्छ, आखिर कहिलेसम्म नाटक गरी नागरिकको आँखामा छारो हाल्छौ? अलिकति भए पनि देश र नागरिकको हितमा सोच्ने नेतृत्व हामीले कहिले पाउने? जहिले पनि आफूहरूको मात्र दुनो सोझ्याउनेले नागरिकको हितमा काम गर्छन् भनेर कसरी आश गर्नु। देवराज खनाल लेख्नुहुन्छ, यी दुईजना व्यक्तिको जुगाको लडाईका कारण कोरोनाले पनि फैलने मौका पाउँछ जस्तो छ। महामारी नियन्त्रणमा एकजुट भएर लाग्नुपर्नेमा आफ्नो मुद्दामा लडेर राज्यलाई खाडलमा पार्ने काम नगरिदिनुहोस्, बिन्ती छ मेरो। राजेन्द्र राणाभाटले लेख्नु भएको छ, बाढी पहिरो र कोरोना जस्ता विषम परिस्थितिमा पनि राज्यलाई अनिर्णयको बन्दी बनाएर गैर जिम्मेवारीपूर्वक राजनीतिक स्वार्थका पछि लाग्ने सबै नेता र दलहरूप्रति कुरीकुरी। अनि सन्तोष सुब्बा लेख्नुहुन्छ, अब त देशमा राजनीति स्थिर होला, विकासका काम होलान् भन्ने कति आश गरेको सबै भताभुङ भयो। विचारका लागि तपाईँलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथी टेकमान साक्य। नेपाल दर्पणमा अब विदेशका खबर। भारतीय गृहमन्त्री अमित शाहलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गृहमन्त्री शाहले आफूमा कोरोना लक्षण देखिएपछि जाँच गराउँदा रिपोर्ट पोजिटिभ देखिएको सामाजिक सञ्जाल ट्वीटर मार्फत जानकारी गराउनु भएको हो। उहाँले ट्वीट गर्दै कोरोनाको शुरूआती लक्षण देखिएपछि परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएको बताउनु भएको छ। यसैबीच बलिउड अभिनेता अमिताभ बच्चन कोरोनामुक्त भएर घर फर्किनु भएको छ। आजको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएसँगै आफू डिस्चार्ज भएको उहाँले ट्वीटर मार्फत जानकारी गराउनु भएको हो। गएको महिना कोरोना संक्रमण पुष्टि भएपछि उहाँ अस्पताल भर्ना हुनुभएको थियो। अमिताभसँगै उहाँका छोरा अभिषेक, बुहारी ऐश्वर्या र नातिनी आराध्यामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। यसैबीच भारत उत्तर प्रदेशकी शिक्षा मन्त्री कमला रानी वरूणको भने कोरोनाका कारण ज्यान गएको छ। गएको 3 गते कोरोना पोजिटिभ देखिएपछि अस्पतालमा भर्ना भएका 62 वर्षकी वरूणको आज बिहान ज्यान गएको भारतीय संचार माध्यमले जनाएका छन्।
नेपाल दर्पणमा अब खेल खबर। अखिल नेपाल फुटबल संघ इन्फाले खेलाड़ीहरूलाई काठमाडौँ बोलाएको छ। इन्फाले भदौ पहिलो हप्तादेखि खेलाड़ीलाई बन्द प्रशिक्षणमा राख्न 33 जना खेलाड़ीलाई काठमाडौँ बोलाएको हो। कोरोना महामारीका कारण गएको चैत 4 गतेदेखि इन्फाले सचिवालय समेत बन्द रहने गरी सबै फुटबल गतिविधि बन्द गरेको थियो। तर जुन 5 तारीकमा एसियाली फुटबल महासंघ एएफसीले कतारमा हुने फिफा विश्वकप 2022 तथा चीनमा हुने एसियन कप 2023 छनौट खेलका लागि नयाँ मिति तय गरेपछि इन्फालाई राष्ट्रिय टीमको प्रशिक्षण दबाव परेको हो। छनौट खेल अन्तर्गत नेपालले घरेलु मैदानमा हुने खेलका लागि राष्ट्रिय टोलीका सबै खेलाड़ी सम्पर्कमा आइसकेको टोलीका व्यवस्थापक मधुसूदन उपाध्यायले बताउनुभयो। एएफसीले प्रस्ताव गरेको नयाँ तालिका अनुसार नेपालले अक्टोबर 8 चाइनिज ताइपेई र अक्टोबर 13 अस्ट्रेलिया विरूद्ध घरेलु मैदानमा प्रतिस्पर्धा गर्नेछ। यस्तै नोभेम्बर 12 नेपालले जोर्डन विरूद्ध खेल्नेछ। छनौट खेलका लागि भदौ पहिलो हप्ताभित्र खेलाड़ीको पीसीआर परीक्षण गरेर अभ्यास गराउने तयारी भइरहेको सहायक प्रशिक्षक किरण श्रेष्ठले जानकारी दिनुभयो।
क्रिकेट संघ क्यानले राष्ट्रिय पुरुष क्रिकेट टोलीको बन्द प्रशिक्षणमा 24 खेलाड़ीलाई बोलाउने तयारी गरेको छ। क्यानले राष्ट्रिय क्रिकेट टोलीलाई भदौ 1 गतेदेखि प्रशिक्षणमा राख्ने तयारी गरिरहेको छ। खेल खबर सँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
आज 246 जना संक्रमित थपिए। अब गन्ध थाहा नपाउने र झाडा पखालाका बिरामीको पनि कोरोना परीक्षण हुने। स्वास्थ्य मन्त्रालय भन्छ जोखिम बढेकाले 60 वर्ष माथि र 12 वर्ष मुनिका व्यक्ति घरबाट बाहिर ननिस्कौ।
रोकिएको बालबालिकाको खोप कार्यक्रम फेरि शुरू। 16,000 केन्द्रबाट नियमित खोप दिइँदै
नेकपाका अध्यक्ष द्वय ओली र प्रचण्ड आफ्नै अडानमा सहमति खोज्न आज भएको 3 घण्टा लामो छलफल निष्कर्षमा पुग्न सकेन।
भारतका गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमण पुष्टि। कोरोनालाई जितेर अभिनेता अमिताभ बच्चन अस्पतालबाट डिस्चार्ज।
र विश्वकप छनौटको तयारीका लागि इन्फाले खेलाड़ीलाई काठमाडौँ बोलायो। पीसीआर परीक्षण गरेर अभ्यास गराइने।
आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथी नै साथी प्रवीण श्रेष्ठसँगै हामी भोजेन्द्र बस्नेत र दिपाती मल्सिना विदा हुन्छौं। लकडाउन हटे पनि कोरोनाको जोखिम कायम रहेकाले सुत्नु अघि पनि साबुन पानीले मिची मिची 20 सेकेण्डसम्म हात धुन नबिर्सनुहोला। नमस्कार।